नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आज नोभेम्बर 14 अर्थात विश्व मधुमेह दिवस, सन् 2006 आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिन थालेको हो। मधुमेह अर्थात डायबिटीजको समस्या पछिल्लो पटक सामान्य जस्तै हुन थालेको छ। जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यो समस्या देखिने सम्भावना रहने चिकित्सकहरू बताउँछन्। नियन्त्रणमा राख्न सके यो समस्या जति सामान्य हो, अनियन्त्रित हुँदा त्यति नै घातक पनि हुन सक्छ। रगतमा ग्लुकोजको मात्रा निर्धारित स्तरभन्दा बढ़ी हुँदा मधुमेह रोग हुने गर्छ। यो रोग लाग्दा शरीरमा आवश्यकता भन्दा कम इन्सुलिन बन्न थाल्छ। यसले गर्दा ग्लुकोज समुचित रूपले डटेर ऊर्जामा परिवर्तन हुन पाउँदैन र त्यही कारण रगतमा ग्लुकोजको मात्रा बढ़ने गरेको चिकित्सकहरू बताउँछन्। विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पछिल्लो पटक गरेको अध्ययनमा 5593 जनामा गरेको अध्ययनमा 6.3% मधुमेहको समस्या देखिएको थियो। चिकित्सकहरूका अनुसार यो समस्या जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देख्न सकिन्छ। यसरी विस्तारै चुनौतीका रूपमा, मानव स्वास्थ्यमा चुनौतीको रूपमा आउँदै गरेको मधुमेह रोग, यसको कारण र यसबाट बस्न अप्नाउनु पर्ने विभिन्न उपायका सन्दर्भमा आजको अन्तर्संवाद हामी केन्द्रित गर्छौं। हामीसँग हुनुहुन्छ मधुमेह रोगका विशेषज्ञ डाक्टर दीपक मल्ल। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, अब आज विश्व मधुमेह दिवसका रूपमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। यसरी मनाइरहँदा प्रत्येक वर्ष चाहिँ मधुमेहका, भनौँ न, यो डायबिटिजका बिरामीहरूको संख्या चाहिँ बढ्दै गइरहेको छ। अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ आजको दिनमा?
हजुरले भनेपछि आज 14 नोभेम्बरलाई हामी अन्तर्राष्ट्रिय मधुमेह दिवस र आजको थिम भनेको चाहिँ हामी डायबिटिज र वेलबिङ भनेर भनिन्छ। मधुमेहका बिरामीहरू अहिले हजुरले भने जस्तो एकदमै बढ्दो क्रममा छन् र पहिला हामीले यसलाई 40-45-60 वर्षको रोगमा आउने रोग भनिन्थ्यो भने अहिले आएर यङ्गर जेनेरेसन 20-30-40 वर्षका यङ्गर जेनेरेसनमा चाहिँ मधुमेहहरू भएको हामीले पनि पाएका छौँ। र अहिलेको थिम अनुसार हामी वेलबिङ भन्नाको मतलब के भने, आज मधुमेह भयो भने भविष्यमा गएर त्यो 20-30 वर्षको बच्चालाई चाहिँ 50-60-70 वर्षसम्म उसले आफ्नो जीवनलाई भनेपछि कसरी जिउने, त खुसीका साथ जिउने, परिवारका साथ जिउने, औषधि खाने, इन्सुलिन लगाउने, सबै कुराहरूको एसेस राम्रो होस् र उसले चाहिँ मधुमेह सम्बन्धी एउटा एक किसिमको चाहिँ राम्रो नलेज पाओस् भनेर यो वर्षको थिम चाहिँ तपाईँको डब्ल्युएचओ र वर्ल्ड डायबिटिज फेडरेसनले चाहिँ डायबिटिज एन्ड वेलबिङ भनेर राखेको छ। हजुर
हजुर, अब यसलाई अब नेपालको सन्दर्भमा जोडेर हेर्दा अब बढ्दै गइरहेको छ। अब उमेर समूह अलि बढी उमेर भइसकेपछि मधुमेह रोग लाग्थ्यो विगतमा, भनौँ न, अहिले चाहिँ अब कम उमेर समूहकै व्यक्तिहरूलाई पनि यो रोगले सताउने गरेको छ। अब यसको कारण चाहिँ के देखिन्छ, के कारण यो रोगबाट प्रताडित हुन्छन् मानिसहरू?
हजुर, अहिलेको यो यङ्गर जेनेरेसनकोहरूलाई, यो 20-25-30 वर्षका हाम्रा जनता पनि युवाहरू छन्, हामी कहाँ आउने बिरामीहरू चाहिँ यिनीहरू चाहिँ प्रायः जसो एकचोटि चाहिँ तपाईँ विदेशबाट फर्केकाहरू हुन्छन्। सुरुमा यङ एजमा विदेश गयो अनि विदेशमा गएपछि त्यहाँको रहन सहन खानपान मिल्दैन, बाबा आमा हुँदैन, एकदम मानसिक तनाव चिन्ताले गर्दाखेरि उहाँहरूलाई चाहिँ कामै गर्न नसक्ने अवस्थामा, अनि रगतहरू जाँच गर्दाखेरि सुगरको मात्रा धेरै हाई आएपछि उहाँहरूलाई हाम्रो देशमा भनेपछि पठाइन्छ र त्यो पठाइसकेपछि उहाँहरूको सुगर जाँच गर्दा सुगर एकदमै हाई र आँखामा समस्या, मृगौलामा समस्या आइरहेको हुन्छ। र अहिलेको तपाईँको जुन खानपान छ, रहन सहन छ, अनि के भन्छ यङ जेनेरेसनहरू तपाईँको ल्यापटपमै बस्ने, मोबाइलमै बस्ने, फिजिकल एक्टिभिटीहरू नगर्ने, जङ्क फुडहरू खाने, फास्ट फुडहरू खाने, र आफूहरूलाई चाहिँ मानसिक तनावले, स्ट्रेस लोडले चाहिँ उहाँहरूको यो सुगरको लेभल एकदम फेरि हाई आएको छ। अब यति भन्दैमा हामीले यङ्गर जेनेरेसनलाई मात्र होइन कि ओल्ड एजकोहरूलाई पनि, तपाईँको 60-70 वर्ष अथवा त 65 वर्षकोहरूलाई पनि मानसिक तनाव एकदम धेरै छ। किनभने आफूसँग आफ्नो छोराछोरीहरू बालबच्चाहरू कोही पनि हुँदैन, आफू एक्लै बुढाबुढी हुन्छन् अथवा कोही हुँदैनन् होइन, त्यसले गर्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ तपाईँको फिजिकल स्ट्रेस र मेन्टल स्ट्रेसको कारणले यङ्गर जेनेरेसन प्लस अलिकति ओल्ड एजका बिरामीहरूलाई चाहिँ सुगरको मात्रा पहिलाको भन्दा हाई आएको चाहिँ हामीले पाएका छौँ।
अब यहाँले अलिकति जोड्नुभयो, अब यसो हेर्दा हाम्रो समाजमा अब छोराछोरी विभिन्न कारणले विदेशमा हुन्छन् र आमा बुवा चाहिँ छोराछोरीले बोलाउँदा विदेश गइसकेपछि र फर्केर आउँदा चाहिँ मधुमेह रोग चाहिँ उहाँहरूमा देखिने गरेको हामीले पनि देखेका छौँ। यसको कारण चाहिँ मुख्य कारण चाहिँ के होला?
यसको मुख्य कारण अहिलेको लागि सर तपाईँको मेन्टल स्ट्रेस हो, मेन्टल स्ट्रेस हुन्छ। अब बाबा आमा पनि तपाईँ नेपाल छोडेर तपाईँको विदेश जाँदाखेरि घरलाई सम्झनुहुन्छ कि मेरो घरमा घाँस पलायो होला, मेरो घरमा के आयो होला, कसो गर्यो होला, होइन भनेर उहाँहरू एकदमै चिन्तित हुन्छ। दुई चार दिन पाँच सात दिन त रमाउनुहुन्छ, मजाले हेर्नुहुन्छ, डुल्नुहुन्छ, तर फेरि त्यसपछिको दिन त उहाँहरू बिचरा अब श्रीमान श्रीमतीहरू काममा जानुहुन्छ, बुढाबुढी एक्लै घर हुनुहुन्छ, बोलचाल छैन, केही छैन, चिसो हुन्छ मौसम, होइन, खुल्ला हुँदैन, त्यसले गर्दाखेरि उहाँहरूलाई चाहिँ आफ्नो देश चाहिँ एकदम फर्किने मन हुन्छ। र फर्किसकेपछि यसो हेर्दाखेरि सुगर एकदम हाई, किनभने उहाँ गएपछि तपाईँको रहन सहन मिल्दैन, खानपान मिल्दैन, उठ्ने समय मिल्दैन, सुत्ने समय मिल्दैन। यहाँ त तपाईँको नेपालमा त तपाईँको त छर छिमेकीहरू हुन्छन्, गफ गरिन्छ, डुलिन्छ, हाँसिन्छ, होइन। र त्यस्तो गर्दाखेरि चाहिँ ती जो चाहिँ बाबा आमाहरू छन् तिनलाई पनि हामीले राम्रोसँग जानुभन्दा पहिला चाहिँ काउन्सिलिङ गर्नुपर्छ, औषधिहरू गर्नुपर्छ। र अर्को समस्या भनेको चाहिँ विदेशमा गइसकेपछि बाबा आमाको इन्सुरेन्स हुँदैन, मेडिकल इन्सुरेन्स हुँदैन, र उहाँ गएपछि उहाँले राम्रोसँग डक्टरलाई पनि भेट्न पाउनुहुन्न, किनभने उहाँको उपचार त एकदम महँगो छ नि त। त्यही भएर बाबा आमाहरू अथवा जो चाहिँ काममा जानुभएको छ उहाँहरू फर्केर आउने बेला उहाँहरूको सुगर लेभल एकदम हाईमा आएको छ।
भनेपछि मानसिक तनाव चाहिँ एउटा प्रमुख कारक चाहिँ मधुमेहको हो भन्न सकिन्छ?
हजुर सर, अहिलेलाई चाहिँ हामीले यसो हेर्दाखेरि जसलाई सोधे पनि एकदमै समस्या रक्षा, मलाई निन्द्रै लाग्दैन भन्नुहुन्छ कि बिरामीहरूले, निन्द्रै लाग्दैन भन्नु, किनभने अब फाइनेन्सियल स्ट्याटस अहिले संसारभरको राम्रो छैन, इकोनोमिकली उहाँहरूसँग औषधि किनेर खाने पैसै छैन कि, डक्टर जाँच गर्न पर्यो, रगत जाँच गर्न पर्यो, औषधि किन्न पर्यो, होइन। त्यही भएर यी सबै कुराले गर्दाखेरि अब आफ्नो समाज हुन्छ, घर हुन्छ, छोरा छोरा बुहारी ज्वाइँ सबैजनासँग मिलेर बस्नलाई तपाईँको मधुमेहको बिरामीलाई एकदम गाह्रो लाग्छ। त्यही भएर हामीले चाहिँ उहाँहरू डक्टर र बिरामीको बिचको जुन चाहिँ ग्याप हुन्छ, समाजसँगको ग्याप हुन्छ, त्यो ग्यापलाई चाहिँ ब्रिजिङ गर्नलाई यस वर्ष हाम्रो थिमै तपाईँहरू खुसी भएर बस्नुहोस् है, रमाएर बस्नुहोस् है, मानसिक तनाव चाहिँ नलिनुहोस् है भनेर हामीले यस वर्षको थिमै हामीले चाहिँ वेलबिङ थिम भनेर राखेको छ।
अब योसँगै अब खानपानले कति मधुमेह हुने जोखिम निम्त्याउँछ र यो खानपानको व्यवहारका कारण चाहिँ हुने कारणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
यस्तो छ सर, मधुमेहको हामीले उपचार गर्ने क्रममा तिनवटा कुरालाई एकदम ध्यान दिनुपर्छ। पहिलो कुरो भनेको चाहिँ तपाईँको लाइफ स्टाइललाई हामीले फेरि मोडिफाई गरिदिनुपर्छ। बसिराख्ने काम गर्नुभएको छ भने एटलिस्ट पनि उठ्नुहोस्, हिँडेर जानुहोस्, होइन। कफी खानु छ भने त्यो कफीलाई चाहिँ टेबलमा नमगाइकन आफै कतै गएर फेरि कफी बनाएर ल्याउने, होइन। खानेकुराहरू खानु मन लाग्छ भने पनि हिँड्ने, डुल्ने, रमाउने, हाँस्ने, खेल्ने किसिमको लाइफ स्टाइललाई चाहिँ हामीले लिनुपर्छ। दोस्रो कुरो भनेको डाइट, खानामा फेरि के खाने भनेर हरेक बिरामीहरूले हामीलाई सोध्नुहुन्छ। खानामा चाहिँ तपाईँको घरमा पाकेको खानेकुरा, आमाले पकाएको, हजुरआमाले पकाएको, श्रीमतीले पकाएको, तपाईँले आफैले पकाएको खानेकुरा चाहिँ सबभन्दा राम्रो खानेकुरा हो। र बाहिर खानुपर्ने छ भने पनि घरबाटै बनाएर लानुहोस् न, अफिसमा गएर तपाईँको माइक्रोवेभ हुन्छ, के हुन्छ तताएर खानु होला। तर बाहिर गएर तपाईँले जङ्क फुडहरू खाने बानी अथवा चाहिँ तपाईँको के भन्छ बसी बसी अनलाइन अर्डर गर्ने बानीलाई चाहिँ हामीले चाहिँ हटाउनुपर्छ। र अनि बसिराख्ने काम नगर्नुहोस्, कुनै पनि ठाउँमा तपाईँ एक घन्टा दुई घन्टासम्म बसिराख्नु भएको छ भने तपाईँको सुगर लेभल हाई आउँछ। त्यही भएर फोन कलहरू आयो, केही आयो भने पनि बरु के भन्छ हिँड्दै गफहरू गर्ने, होइन, त्यो गर्न सकिन्छ। र तेस्रो कुरा भनेको बल्ल तपाईँलाई हामीले फेरि औषधि सुरु गर्ने हो। र औषधि चाहिँ तपाईँको बिरामीहरू आउनुहुन्छ, सुरुमा उहाँहरू औषधि खान एकदमै फेरि के भनेर मान्नुहुन्न, तर आँखाको समस्या हुनसक्छ, मृगोलामा समस्याहरू आउन सक्छ, खुट्टामा समस्याहरू आउन सक्छ भनेर उहाँहरूलाई हामीले सम्झाउँछौँ। र बिरामीहरूलाई म के चाहिँ अनुरोध गर्छु भने बिरामी भएर आउँदाखेरि चाहिँ आफ्नो आफन्तहरू छोराछोरीहरूलाई लिएर आउनु होला, किनभने कतिपय बाबा आमाले हाम्रो कुराहरू बुझे जस्तो गर्नुहुन्छ, तर ढोकाबाट निस्किसकेपछि आधी कुराहरू भुल्नुहुन्छ, औषधि लिएर गएपछि अर्को कुरा फेरि भुल्नुहुन्छ कि। त्यही भएर यो तिनवटा कुरालाई हामीले एकैचोटि लानुपर्छ। र यो बाहेक अर्को कुरा भनेको चाहिँ फिजिकल्ली र मेन्टल स्ट्रेसलाई एकदमै कम गर्नुपर्छ, र आफ्नो परिवारसँग चाहिँ सँग तपाईँले समय बिताउनुहुन्छ। अहिलेको मेन समस्या भनेको के छ भने छोराछोरीहरू चाहिँ मोबाइलमा, बाबा आमा पनि मोबाइलमा, गुड मर्निङ पनि मोबाइललाई, गुड डे पनि मोबाइललाई, गुड नाइट पनि मोबाइललाई, ग्याजेट्सहरूले गर्दाखेरि चाहिँ परिवारमा तपाईँको इन्टरेक्सनै हुँदैन कि। खाना खाने बेलामा अब मोबाइललाई खुलाउने हो कि आफूले खाने थाहै छैन, होइन। यस्तो किसिमको को कुराहरूले गर्दाखेरि फिजिकल एक्टिभिटी नहुनको कारणले पनि मधुमेहलाई तपाईँलाई हाई आउन सक्छ। र यो ग्याजेट्सहरूमा चाहिँ तपाईँले आफ्नो भन्दा पनि अरूको कुराहरू जुन देख्नुहुन्छ क्या, अरूले खाएको, अरूले नाचेको, अरू मान्छेहरू डुलेको, होइन, अरूको मोबाइल, अरूको गाडी गर्दाखेरि तपाईँलाई आफ्नत्व भन्ने नै भएन। सबै कुरा अरूलाई दिँदाखेरि तपाईँले आफूले आफूलाई पनि समय जुन चाहिँ दिन पाउनु भएन, त्यही भएर पनि अहिलेको लेभलमा यङ्गर जेनेरेसनमा र यो 50-60 वर्षको उमेरको मान्छेहरूको सुगर एकदमै हाई
आएको छ। अब यहाँले भने जस्तै अब दैनिक व्यवहार यसरी अगाडि बढेको छ र यसलाई अब भनौँ न यो व्यवहारलाई परिवर्तन गर्नु जरूरी छ यो मधुमेह रोगबाट बच्नको लागि। तथापि अब झन यो दैनिक जीवन चाहिँ हाम्रो व्यस्तताका कारणले पनि अब यो हुँदैछ। अब यसलाई यसले त झन अब यो मधुमेहलाई चुनौती दिँदैछ। अब यसबाट कसरी पार पाउन सकिन्छ, कसरी अब यसलाई चाहिँ दैनिक रूपमा कति सम्भव हुन्छ?
यसलाई हामीले सकेसम्म आफ्नो अफिसमा जाँदाखेरि अहिले हामी अब गाडीमा जाइन्छ, बाइकमा गइन्छ, होइन, सकेसम्म तपाईँको घर नजिकै भएको अफिसहरू छ भने बरु हिँडेर जानुहोस्। तपाईँ अब सपिङ कम्प्लेक्सतिर जानुहुन्छ अनि फेरि सब्जी मन्डीतिर जानुहुन्छ, सब्जी मन्डीतिर जाँदाखेरि बाइकमा नजानुहोस्, हिँडेरै आउनुहोस्। यो हामीले चाहिँ सानो कुराहरूलाई पनि ध्यान दियो भने तपाईँको फिजिकल एक्टिभिटी पुग्छ क्या। हामीलाई फिजिकल एक्टिभ भनेको दिनमा 45 लिएर 60 मिनटको एक्सर्साइज हामीले खास गर्नै पर्छ। र यो एक्सर्साइजहरू चाहिँ तपाईँले भ्याउनु भएन भने बरु अफिसमा गएर हिँड्ने हो कि डुल्ने हो कि, होइन, त्यो कुराहरूलाई हामीले एकदम ध्यान दिनुपर्छ। र जङ्क फुडहरू एभोइड गर्नुहोस्, फास्ट फुडहरू एभोइड गर्नुहोस् र सकेसम्म तपाईँले यो मोबाइलहरू, ग्याजेट्सहरू, आफ्नो स्क्रिन टाइमलाई घटाउनुहोस् र बाबा आमालाई समय दिनुहोस्, छोराछोरीलाई अलिकति टाइम दिनुहोस्, बरु एउटा राम्रो मुभी हेर्नुहोस्, फिल्म हेर्नुहोस्, होइन, तर संवाद होस् के घरमा। अहिले त मान्छेहरू चुप लाएर बस्छ, पहिला पहिला के भन्छ घरमा हल्लाहरू हुन्थ्यो कि, खेल्थे, बालबच्चा रमाउँथे, अहिले त स्क्रिनमा बसेको हुनाले घरमा छु कि कहाँ छु भन्ने कुरा थाहा हुन्न। त्यही भएर यो दुई तिनवटा कुरालाई ध्यान दियो भने हामीले चाहिँ मधुमेह रोगबाट बच्न पनि सकिन्छ र भएकाहरूलाई पनि यसले सहयोग गर्छ।
अब हामीले यो कुरा कानी गरिरहँदा दैनिक बलको काम गर्ने, खेतबारीमा काम गर्ने, परिश्रम गर्ने व्यक्तिहरूलाई चाहिँ यो मधुमेहको जोखिमको सम्भावना कति हुन्छ?
यसमा चाहिँ के हुन्छ भने तपाईँले चाहिँ अब काम गरेछु भनेर तपाईँले कतिको चाहिँ खानेकुराहरू खानु भएको छ, त्यसमा इम्पोर्टेन्ट हुन्छ कि। म अब दिउँसोभरि काम गर्छु भनेर मान्छेले चाहिँ एक खालै भात खाइदिन्छन् कि। यो खानपिन एकदम जरुरी छ। तपाईँले काम गर्नु भएको छ, हो, ठिक छ, अब हामी अब खेतमा काम गरिन्छ, मलहरू गोडिन्छ, होइन, के गरिन्छ, गाई बस्तुहरू हुन्छन्, ती काम गर्दाखेरि पनि तपाईँले अब धेरै भात खानुभयो, तरकारी थोरै खानुभयो, सलादहरू थोरै खानुभयो, त्यो खाएको कार्बोहाइड्रेटले तपाईँको फेरि सुगर बढ्छ क्या। त्यही भएर हामीले के भन्छौँ भने बिरामीहरूलाई चाहिँ तपाईँको खानाको थालमा थोरै चामल राख्नुहोस्। चामलको सट्टा रोटी खान्छु भनेर फेरि तिनवटा चारवटा पाँचवटा रोटी खाने होइन, होइन, ढेँडो पनि के एक थाल खाने होइन, थोरै खानुहोस्, जे खाए पनि कम खानुहोस्, तर सागसब्जीहरू, सलादहरू, झोलवाला तरकारीहरू चाहिँ ज्यादा खानुहोस्। सबभन्दा राम्रो तपाईँले चाहिँ खानपिनमा खाना खानुभन्दा पहिला सलाद खानुहोस्। सलाद खाइसकेपछि अनि बल्लकै खाना खानुहोस्, खानेकुराहरू खाने, माछा मासुहरू, आलुहरू कम खाए हुन्छ, तर तपाईँले घरदेखि बाहिरको खानेकुराहरू, जेरी सुवारी मिठाईहरू हुन्छ, जङ्क फुडहरू हुन्छ, अनि बोतलका पानीहरू हुन्छन्, त्यो कुराहरू तपाईँले खानै भएन। र अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ मधुमेह भएका बिरामी अथवा कसैले पनि सेवनै गर्न नहुने भनेको चाहिँ सुतिजन्य पदार्थ र तपाईँको अल्कोहलको बेवरेजहरू हो। त्यो कुराहरू चाहिँ बिरामीले कुनै पनि हालतमा सेवन गर्नु हुँदैन।
अब एउटा स्वस्थ व्यक्तिले चाहिँ आफूलाई मधुमेह भएको कसरी थाहा पाउँछ? हुन त अब परीक्षणपछि त्यो थाहा भइहाल्छ, परीक्षण कति बेला गर्न जाने र एउटा सामान्य अवस्थामा, लाइफ स्टाइल चलिरहेको अवस्थामा मधुमेह हुने बित्तिकै उसका स्वास्थ्यमा देखिने समस्याहरू चाहिँ के हुन सक्छन्?
यसमा यस्तो हुन्छ, तपाईँको अब हामीले स्क्रिनिङ भन्ने चाहिँ मधुमेहको सबभन्दा राम्रो जाँच भनेको स्क्रिनिङ हो। स्क्रिनिङ भनेको चाहिँ आफूलाई मधुमेह छ कि छैन भनेर हेर्ने हो। यदि तपाईँको परिवारमा, घरमा बाबा आमा, मामा माइजीहरू, हजुरबा हजुरआमाहरूलाई कसैलाई पनि मधुमेह छ भन्ने थाहा छ तपाईँलाई भने तपाईँले एक न एकपटक यङ एजमै 25-30 वर्षको उमेरमा आफूलाई मधुमेह छ कि छैन भनेर ऱ्यान्डम सुगर कतै गएर ल्याबहरूमा गएर तपाईँले ऱ्यान्डम सुगर परीक्षण गर्न सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ यदि तपाईँ ब्लड प्रेसरको औषधि खानुभएको छ अनि कोलेस्ट्रोलको औषधि खानुभएको छ, मुटुमा समस्या छ भने यी व्यक्तिहरूले हरेक 3-3 महिनामा, 6-6 महिनामा सुगरको चेक गर्नैपर्छ। अर्को कुरा चाहिँ तपाईँ मोटोपन हुनुहुन्छ, फिजिकल एक्टिभिटीहरू एकदमै कम छ तपाईँको भने तपाईँले पनि गर्नुपर्छ। र अर्को कुरा चाहिँ जेस्टेसनल डायबिटिज भन्छ, जसलाई चाहिँ गर्भवती अवस्थामा हुँदाखेरि जेस्टेसनल डायबिटिज देखिएको थियो, सुगरको मात्रा हाई भएको थियो, डेलिभरी पछि उहाँहरू चुप्प लाएर बस्नुहुन्छ, उहाँहरूको खानपिन पनि बिग्रिन्छ, एक्सर्साइज पनि हुँदैन, र त्यस्ता बिरामीहरूको चाहिँ 6 महिना 2 वर्षमा डायबिटिज चाहिँ फेरि आउन सक्छ। त्यसैले आफूले आफूलाई सचेत हुने र आफूलाई मोटोपन भएको छ, दुब्लाउँदै गएको छ, चिचिर पसिनाहरू आइरहेछ, हिजो अस्तिको भन्दा आज एकदम थकित छु, म प्यास लागिरहेछ, मुख सुक्खा भएको छ, पिसाब फेर्ने ठाउँमा अलिअलि भए पनि खटिराहरू आएको छ, पिसाब लाग्ने गर्छ, खुट्टाहरू झमझमाउने, लाटो भए जस्तो हुने, कान सुन्न कम भए जस्तो हुने, गिजाहरू पाक्ने, यस्ता किसिमका समस्याहरू कुनै पनि आएछ भने जाँच गर्नुपर्छ। र सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँको फ्यामिली हिस्ट्री, फ्यामिलीमा कसैलाई छ भने हजुरले कुनै पनि किसिमले एउटा 50-60 रुपियाँ खर्च गरेर सुगर चाहिँ चेक गर्न सकिन्छ।
अब कतिपय बिरामीहरू यो यसको नियमित औषधि सेवन गर्ने र पछि अब ठिक भयो भनेपछि भनेर छोड्ने गरेको पनि पाइएको छ। अब यो नियमित औषधि सेवन अनि त्यसपछि छोड्ने फेरि खाने, यो यसको चाहिँ कस्तो हुन्छ प्रभाव चाहिँ?
हजुर, मधुमेहका बिरामीहरूले गर्ने एक किसिमको गल्ती चाहिँ यो ठुलो गल्ती भन्छ। उहाँहरूले के भन्छ अरे, आफ्नो घर परिवार र छिमेकीसँग आफ्नो रोगलाई कम्पेयर गर्नुहुन्छ कि, म मेरो सुगर यतिको छ, तिम्रो सुगर यतिको छ, तिम्रो सुगर कम हुँदाखेरि पनि तिमीले 5-6 औषधि खाएको छौ, मेरो सुगर यत्रो हाई हुँदा नि मलाई त डक्टरले एउटा मात्रै औषधि दिइरहनु दिएछ भनेर कम्पेयर गर्नुहुन्छ। त्यो चाहिँ कम्पेयर कहिले पनि नगर्नु, किनभने डायबिटिजको उपचार भनेको इन्डिभिजुअल एप्रोच हुन्छ र औषधि तपाईँको सुगर नियन्त्रणमा आएर सबैभन्दा कम डोजको औषधि खाना खाँदा पनि तपाईँको सुगर कन्ट्रोलमा छ भने डक्टरको निगरानीमा रहिरहे हामीले औषधिहरू बन्द गर्नु मिल्छ। तर यो होइन कि औषधि बन्द गर्यो भनेर फेरि तपाईँले लापरवाही गरेर खाने, त्यो चाहिँ गर्न मिल्दैन। र औषधि बन्द गर्नको कारण डक्टरसँग सोधेर सल्लाह गर्ने, तर डक्टरलाई अब मैले औषधि ठ्याक्कै स्टप गरेँ भनेर 1-2 वर्षपछि भेट्ने होइन कि, 3-3 महिनामा डक्टरलाई आएर भेट्नुपर्छ।
अब मधुमेह रोग लागिसकेपछि अब यो यसलाई नियन्त्रण गर्नुपर्छ, त्यो अब आफ्नो व्यक्तिगत रूपमा पनि हुन आउँछ। अब सँगै अब यसका प्रभावहरू चाहिँ अन्य अङ्गहरूलाई पर्ने प्रभावलाई चाहिँ कसरी हेर्न सकिन्छ?
यसले तपाईँको मधुमेह लागिसकेपछि तपाईँको कोही कोही बिरामीहरू हामी कहाँ चाहिँ कुनै पनि किसिमका लक्षण नै नदेखि किनभने यतिकै आँखा बिग्रियो, मृगलाई बिग्रियो भनेर आउनुहुन्छ, खुट्टामा घाउहरू भएर आउनुहुन्छ। र यसका हामीले चाहिँ मधुमेहका बिरामीहरूलाई के भन्छ भने तपाईँले वर्षमा एकपटक आँखाको डक्टरलाई भेट्नै पर्छ, मृगौला सम्बन्धीको डक्टर साहबलाई भेट्नै पर्छ, मुटुका डक्टरलाई भेट्नै पर्छ। तपाईँलाई केही पनि भएको छैन, नर्मल छ, आँखा पनि देख्छु, किडनीमा सबै कुरा ठिक छ, तै पनि डक्टरको सल्लाह लिन एकदमै जरुरी छ। यदि तपाईँले आँखाहरू धमिलो देख्न थाल्नुभएको छ, हेर्दाखेरि आँखाले देख्ने कुराहरूमा कालो दागहरू आएको छ, पिसाबमा चाहिँ फिजहरू आएको छ, पिसाब हुने ठाउँमा कुनै किसिमको घाउहरू आएको छ, खुट्टाहरू चाहिँ झमझम आएको छ भने तपाईँको चाहिँ मधुमेहले गर्ने जुन किसिमको जटिलताहरू हुन्छ, आँखा, मुठु, मृगौला, खुट्टा र नसामा हान्छ यसले, यो कुराहरू चाहिँ अब आउन थाल्यो है भनेर आफूले जाने हुन्छ। र यो आउँदा आउँदै पनि बिरामीहरू यत्तिकै बस्नुहुन्छ, त्यो कहिले पनि नगर्नु, किनभने उपचार भन्ने कुरो समयमै गरियो भने डक्टरलाई पनि सजिलो, हजुरलाई पनि सजिलो, अलि पछि गएर 6 महिना 1 वर्ष ढिलो भयो भने त्यसको कन्सिक्वेन्सेस चाहिँ फेरि तपाईँको नराम्रो हुन्छ हजुर।
अब यहाँहरू भन्नुहुन्छ वर्षको एकपटक सबै रोगको परीक्षण गर्न जरुरी छ, अब वास्तवमा नेपालमा यो कतिले गर्छन् त्यो अर्को एउटा अनुसन्धानको पाटो हो। अधिकांश व्यक्तिहरू चाहिँ अब रोग नलागी अस्पताल नजाने परिपाटी पनि हाम्रोमा छ, अब त्यो एक हिसाबमा अब विभिन्न खालका गरिबीका कारण पनि बाध्यता पनि छँदैछ होइन। अब यसलाई चाहिँ कसरी हेर्ने? अब चिकित्सकहरू भन्नुहुन्छ वर्षमा एकपटक सबै रोगको परीक्षण गर्नुपर्छ भन्नुहुन्छ, तथापि अब यो विभिन्न कारणले त्यो व्यक्तिहरू त्योमा सम्भावना देखिँदैन, त्यो गर्न असमर्थ हुन्छन्। अब यसलाई चाहिँ कसरी अब यो यहाँहरूको निर्देशन अनुसार ल्याउन सकिन्छ? अब सरकारले के कस्तो भूमिका खेल्न सक्छ?
एकदम राम्रो छ,
अलिकति विश्लेषण गर्नु।
मलाई कस्तो लाग्छ भने हामीले चाहिँ रोग लागिसकेपछि उपचार गर्ने होइन, रोग लागिसकेपछि हामीले जुन किसिमको स्वास्थ्य बिमा गरेका छौँ नि बिरामीहरूको, त्यो स्वास्थ्य बिमालाई हामीले रोग लागिसकेपछि मात्र गरेका छौँ कि। स्वास्थ्य बिमा भनेको रोग लाग्नु भन्दा अगाडि गरोस् न सरकारले खर्च, होइन सर, स्कुलमा गएर बालबच्चाहरूलाई एक किसिमको लेसन दिने, मधुमेह भनेको के हो, ब्लड प्रेसर भनेको के हो, क्यान्सर भनेको के हो भनेर बालबच्चाहरूलाई त्यो किसिमको चाहिँ इन्भाइरोमेन्टलाई हामीले खर्च गर्न पर्यो। नगरपालिकाहरूले, ठुल्ठुला निकायहरूले बालबच्चाहरूलाई, बाबा आमाहरूलाई, बिरामीहरूलाई एक्सर्साइज गर्ने हेर्ने चाहिँ ठाउँ छैन, कहीँ गएर डुलम भन्यो भने कुनै किसिमको ठुल्ठुलो भने पार्कहरू नै छैन। हामीले बिरामीलाई मर्निङ वक गर्नुहोस् भनेर भनिन्छ, कहाँ मर्निङ वक गर्ने, धुलै धुलो छ, खाल्दै खालको छ, होइन। त्यही भएर सरकारले चाहिँ रोग लागिसकेपछि सकिसकेपछि उपचार गर्ने होइन, रोग लाग्नुभन्दा पहिल्यै बरु मिलियन्स अफ के रुपियाँहरू खर्च गरेर गाउँघरतिर गएर पिएचसी लेभलमा हुन्छ कि कहाँनिर हुन्छ कि जनचेतना फैलाउन एकदमै जरुरी जस्तो मलाई लाग्छ। अब वर्षमा एकपटक सबै कुरा जाँच गर्नुपर्छ भन्ने पनि होइन, तर अहिले चाहिँ अहिले तपाईँको नेपालको दूर दराजमा पनि सुगर नाप्ने जुन मेसिनहरू छ नेपाल सरकारले सब ठाउँमा राखिदिएको छ। तर एउटा यो पेन प्रोटोकल भन्ने छ, पेन प्रोटोकलले चाहिँ तपाईँको सुगर नाप्ने मेसिन छ, पिसाब जाँच गर्ने जुन किसिमको मेसिनहरू छ, र सामान्य सुगरका बिरामीले खाने औषधि तपाईँको दूर दराज भइन्छ। तर यही हो कि बिरामी चाहिँ स्वास्थ्य चौकी अथवा डाक्टर कहाँ चाहिँ पुग्न पर्यो।
भनेपछि अब जति पनि सरकारी स्वास्थ्य संयन्त्रहरू छन् यिनीहरूबाट चाहिँ यी सेवाहरू सबै ठाउँमा सहज ढंगले उपलब्ध गराउन सके भने चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्नु अघि नै भनौं न यो आफ्नो ख्याल गर्नु चाहिँ जरूरी भने जस्तै यो सम्भावना चाहिँ हाम्रा सबै स्वास्थ्य संस्थाहरूलाई चाहिँ अलिकति प्रभावकारी बनाउन सकेमा चाहिँ यो सम्भावना देखिन्छ,
धेरै राम्रो देखिन्छ, धेरै राम्रो देखिन्छ। मैले भन्नु खोजेको छ भने बिरामी भएर तपाईँको ताप्लेजुङको बिरामी चाहिँ बिरस्र आउने होइन कि, महेन्द्रनगरको बिरामी चाहिँ बिरस्र आउने होइन कि, महेन्द्रनगरतिरै रुकुम रोल्पातिरै डोल्पातिरै भनेपछि आलमसिङ गोलातिरै तपाईँको यस्तो किसिमको सुविधा भयो भने बिरामी चाहिँ काठमाडौँ आउनै पर्दैन
सर,
विराटनगर आउनु पर्दैन, चितवन आउनु पर्दैन, पोखरा आउनु पर्दैन। बिरामीहरू चाहिँ बिरामी भयो भनेर प्लेन चढेर हजारौँ रुपियाँ खर्च गरेर हामी कहाँ आउनुहुन्छ कि, त्यो किसिमको मानसिक तनाव पनि बिरामीलाई नहोस् न, जहाँ छु त्यही उसको राम्रो उपचार भएन भने सकिएन भने बल्ल काठमाडौँ आउने हो। यहाँ त तपाईँको बिरामीहरू आउनु पर्यो, जान पर्यो, 30-40 हजार रुपियाँ यति खर्च हुन्छ, बस्नु पर्यो, खान पर्यो, कस कहाँ बस्ने, होटेलमा बस्नु पर्यो होइन सर, त्यसले गर्दाखेरि बिरामीलाई अनावश्यक किसिमको चाहिँ मानसिक तनाव भइरहेछ कि। सरकारले वीर अस्पताल जस्तो ठुल्ठुलो अस्पतालहरू चाहिँ 7-8 प्रदेशमा ठुल्ठुलो अस्पतालहरू खोलिदियो भने त बिरामीले उपचार चाहिँ त्यही नै पाउने भयो नि। ती बिरामीहरूलाई काठमाडौँ भनेर बोलाइन्छ, काठमाडौँ भनेको त तपाईँको त यहाँ आउने बित्तिकै होइन, टेक्ने बित्तिकै रोग निको हुने नि होइन। त्यही भएर यो कुरालाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ। अब सरकारले मेरो विचारमा ध्यान पनि दिनु भएको छ, तर अब आफ्नै समस्याहरूले गर्दाखेरि अलिकति के भन्छ सक्रिय भएर अगाडि आउनु भएको छैन। तर मधुमेहले गर्ने जटिलताहरूको लागि चाहिँ हामी आज हामीले ध्यान दिएन भने भोलिको पछि गएर तपाईँको त देशै अपाङ्ग हुन्छ। 40 वर्ष अथवा 20 वर्षकोमा यङ जेनेरेसनको बालबच्चाहरू म देशको लागि केही गर्छु भन्ने बच्चा मधुमेह भयो भने त उसको त लाइफस्टाइल त अलिकति भए पनि मोडिने भयो नि त। उसले देशको विषयमा सोच्नुभन्दा फेरि आफ्नै विषयमा सोच्ने भयो क्या। त्यो भएको हुनाले उसलाई हामीले जोगाउनलाई उसलाई राइट टु एजुकेसन, राइट टु वर्क भन्ने कुरोहरू सबै जोगाइदिनको लागि सरकारले आज नै यसलाई अलिकति राम्रोसँग चाहिँ
अब अहिलेसम्म भएका अब यो रोग सम्बन्धी सचेतनाका कामहरूले कति भनौँ न यो रोग नियन्त्रणमा सहयोग गरेको छ र आगामी दिनमा चाहिँ के गर्नु पर्ला?
अहिले एउटा राम्रो पक्ष के छ भने सर, यो सोसियल मिडियाले गर्दाखेरि, यो टिभीहरूले गर्दाखेरि, न्युज एजेन्सीहरूले गर्दाखेरि मान्छेको हात हातमा मोबाइल भएको हुनाले पनि केही न केही चाहिँ यो मधुमेहको विषयमा अरू अथवा अरू कुनै रोगको लागि चाहिँ जनताहरू अलिअलि भए पनि सचेत छन्। धेरैजना अहिलेको यङ्गर जेनेरेसनहरूको बिरामीहरू जो हामी कहाँ आउनुहुन्छ उहाँहरू पनि डक्टर मलाई मधुमेह पो भयो कि भनेर आउने व्यक्तिहरूको संख्या पनि एकदमै धेरै छ। मेरो विचारमा दिनमा वीर अस्पतालमा मात्र दिनमा 15-20 जना बिरामीहरू डक्टर मलाई अलिक दुब्लाउँदै गए, मेरो यसरी हेरिदिनुहोस् न भनेर आउनेको संख्या एकदमै धेरै छ। त्यो भयो। र अर्को चाहिँ हामीले स्कुलमा गएर यो जति पनि 9, 10, 11, 12 का बालबच्चाहरू हुन्छन् उहाँहरूलाई स्कुलमा गएर एक किसिमको चाहिँ मधुमेह सम्बन्धी जानकारी दिने, 1 घन्टाको 2 घन्टाको 6 महिनामा एकपटक अथवा वर्षमा एकपटक गएर नेपाल गभर्मेन्टसँगै हामीले मिलेर कुनै किसिमको प्रोग्रामहरू चलायौँ, नेपाल टेलिभिजनमा अथवा रेडियो नेपालबाटै होइन, सबै किसिमका कार्यक्रमहरू चलाउँदै गयो भने यो कान कानमा पुर्याउन सक्यो भने यसलाई अलिकति राम्रो हुन्छ। र फिजिकल एक्टिभिटी नै सबभन्दा ठुलो कुरो। अब स्कुल छ, स्कुलमा खेल्ने चौर छ, फुटबलै हुँदैन, बास्केटबलै हुँदैन, भलिबलै हुँदैन होइन, अथवा तपाईँको गाउँहरूतिरै खेल्ने किसिमका गेमहरू हुन्छन् नि, त्यो किसिमको गेमहरू खेल्ने हामीले वातावरण बनाइदिनुपर्छ। अहिले त बच्चाहरू मोबाइलमै फेरि फुटबल खेल्छन् होइन, त्यो भएको कारणले यस्ता किसिमका कुराहरूलाई हामीले अलिकति ध्यान दियो भने राम्रो हुन्छ।
हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो यो मधुमेहको सन्दर्भमा, यो हाम्रा जिज्ञासाहरूमा जवाब दिनुभयो र आम श्रोताहरूलाई यसले सम्बोधन गर्यो भन्ने हामीले अपेक्षा पनि गरेका छौं। यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले विश्व मधुमेह दिवस, मधुमेह रोग दिवस आज परेको छ र यो सन्दर्भलाई जोडेर मधुमेह रोग लाग्नुको कारण, यसबाट बच्ने उपाय लगायतका सन्दर्भमा एकजना वरिष्ठ मधुमेह विशेषज्ञ डाक्टर दीपक मल्लसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।